अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णासार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
सशस्त्र द्वन्द्वका पीडितलाई मनोविमर्श सेवा उपलब्ध गराइने, भेरी अञ्चल अस्पतालबाट दिइने उक्त सेवा मध्य र सुदूरलक्षित।
सरकारी जग्गा संरक्षण गर्न खोज्दा उल्टै हस्तक्षेप, बर्दिया निकुञ्जमा दशक अघिको खरखडाई संस्कृति हराउँदै।
सुर्खेतको नमुना बनेको करेली गाउँको मुहार फेरिँदै, 9 रुपैयाँ पोका पर्ने नुनको मूल्य हुम्ला र मुगुवासीलाई 60 रुपैयाँ।
र डरेलधुरामा एक वर्षको अवधिमा 2 अर्बको तरकारी खसी बोका निर्यातबाट दैलेका किसानले वार्षिक 10 करोड भित्राए।
वाह, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक्स सामानको लागि भौता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक। सम्पर्क नम्बर 081-520-615।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा द्वन्द्व पीडितलाई मनोविमर्श दिन थालिएको प्रसङ्ग छ। सशस्त्र द्वन्द्वका पीडितहरूलाई मनोविमर्श सेवा उपलब्ध गराइने भएको छ। मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका द्वन्द्व पीडित अपाङ्ग व्यक्तिहरूलाई लक्षित गरी हार्जोनिरोको उपचार तथा पुनर्स्थापनासँगै मनोविमर्श सेवा भेरी अञ्चल अस्पतालबाट उपलब्ध गराइने भएको हो। देखिने घाउको उपचार धेरैले गराइसक्नु भएको छ। हिजो सेवा शुभारम्भ कार्यक्रममा भेरी अञ्चल अस्पतालका नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले भन्नुभयो, पीडितहरूको नदेखिने घाउको उपचार जरुरी देखिएको छ। उहाँले त्यसका लागि मनोविमर्शकर्ताको नियुक्ति गर्न लागेको जानकारी पनि दिनुभएको छ। अञ्चल अस्पतालका निमित्त मेसु वीरेन्द्रबहादुर चन्दले द्वन्द्वबाट घाइतेलाई पुनर्स्थापनामा ठुलो बल पुग्ने बताउनु भएको छ।
हामीले जे कार्यक्रम सुरु गरेका छौँ, यसले द्वन्द्व पीडित विभिन्न चरणमा घाइते हुनुभएकाहरूको रिह्याब गर्ने नै छ। त्यो मात्र होइन, हामीले अर्थोपेडिक हिसाबबाट मात्र होइन, यसमा साइको सोसियल काउन्सिलर पनि हामीले व्यवस्था गरेका छौँ। त्यो बाहेक अर्थोप्रोस्थेसिसको पनि व्यवस्था छ। यो तिनै क्षेत्रबाट हामीले उहाँहरूलाई कभर गर्ने कोसिस गरेका छौँ।
सरकारले दशक बढीको सशस्त्र द्वन्द्वका क्रममा घाइते पीडितहरूको उपचार तथा पुनर्स्थापना सुदृढीकरण कार्यक्रम सञ्चालनमा ल्याएको हो। मध्य तथा सुदूरपश्चिमका 24 जिल्लालाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको कार्यक्रम हिजोदेखि औपचारिक भएको छ। 24 जिल्लाका जनस्वास्थ्य प्रमुख, जिल्ला स्थित स्थानीय शान्ति समितिका प्रतिनिधि, स्वास्थ्य मन्त्रालय तथा शान्ति कोषका अधिकारीहरूको सहभागितामा बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्तले सेवा शुभारम्भ गर्नुभएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 23 मानपुरमा रहेको एक सरकारी जग्गा कब्जा प्रयास गर्ने उद्योगपति र स्थानीय बासिन्दा बीचको विवाद उत्कर्षमा पुगेको छ। उद्योगसँगै सटेको करोडौँको सरकारी जग्गा उद्योगपतिले कब्जा गर्न खोजेको भन्दै त्यहाँका स्थानीय बासिन्दा विगत 1 महिनादेखि विरोधमा छन्। जग्गा संरक्षणको माग गर्दै स्थानीय बासिन्दाले 1 महिनाअघि नै जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका, वडा कार्यालय लगायत सरकारी निकायलाई जानकारी गराइसकेका थिए। तर उक्त विवाद समयमै समाधान गर्नका लागि सरकारी निकायले गम्भीर रूपले चासो नदिँदा स्थानीय बासिन्दा र उद्योगपति बीच विवाद बढ्दै गएको हो। बन्द अवस्थामा रहेको उद्योग किनेका उद्योगपति सकिल अहमद जसगढले नम्बरी जग्गा वरिपरिको करिब 1 बिघा 14 कट्ठा सरकारी एलानी जग्गा पनि आफ्नो उपयोगमा राख्न खोजेको भन्दै त्यहाँका अधिकांश स्थानीय बासिन्दा विरोधमा छन्। बन्द अवस्थामा रहेको गणेश हिमाल सहित 11 उद्योगको नाममा रहेको झण्डै 77 कठा नम्बरी जग्गा जसगढले 8 अघि खरिद गरेका थिए। नम्बरी जमिनसँगै सटेर रहेको 1 बिघा 14 कठा सरकारी एलानी जग्गा पनि उद्योगपतिले कब्जा गर्न खोजेपछि आफूहरू विरोधमा उत्रिएको र अहिलेसम्म सरकारी निकायबाट त्यति चासो नभएको स्थानीयले बताएका हुन्। उद्योगले सरकारी जमिनलाई कब्जा गरेर पर्खाल तयार गरेको र उक्त पर्खाललाई सिङ्गो स्थानीय बासिन्दाले भत्काउन खोज्दा उद्योगपतिले हिजो प्रहरी लगाएर आफूहरूलाई हस्तक्षेप गरेको आरोप स्थानीयको छ। आजको सद्भावमा खबर छापिएको छ।
दशक अघिसम्मको चलन थियो, अभिभावकले आफ्ना छोराछोरी तथा परिवार सदस्यलाई निकुञ्जमा खरखदाई गर्न जाँदा फुलमाला लगाएर आशिष दिँदै विदाई गर्ने। परिवारका सदस्यलाई उनीहरूको आशिष हुन्थ्यो, हे ईश्वर मेरो सन्तान जङ्गलमा खरखदाई गरेर सकुशल फर्कियोस्, जङ्गली जनावरको आक्रमण नहोस्, कुनै दुर्घटना नपरोस्। यो चलन अहिले बिस्तारै हराउँदै गएको खबर आजको कान्तिपुरमा कमलपन्थीले बर्दियाबाट लेख्नु भएको छ। केही ग्रामीण बस्तीमा मात्र यो चलन छ, जताततै सामुदायिक वन भएकाले खरखदाईको समस्या नहुँदा संस्कृति हराउँदै गएको नेवलापुर तीनका लखना थारूले बताउनुभयो। खरखदाईका बेला बिहान निकुञ्ज पस्ने स्थानीय साँझ अबेरसम्म जङ्गलमै व्यस्त रहन्छन्। घर नजिकै हुने फर्किन्छन्। टाढाबाट आएका निकुञ्ज बाहिर ससाना छाप्रा हालेर बस्छन्। वर्षमा एकपल्ट खरखदाई खुल्ने गरेको मनाव एकका गोपाल चौधरीले बताउनुभयो। यसपालि 3 चरणमा खुलेकामा करिब 25,000 किसानले पुर्जी लिएको निकुञ्जले जनाएको छ। निकुञ्ज पस्दा बाघ भालु लगायत जङ्गली जनावरको त्रास हुने गरेको र कुनै अप्रिय घटना नहोस् भन्दै सन्तानलाई आशिष दिने चलन त्यहाँ कायमै छ। निकुञ्ज जोडिएका सीमावर्ती गाउँका विद्यालयले खरखदाईका लागि 3 दिन बिदा समेत दिएका छन्।
बाजुरा कुल्ची बजारमै रहेको साल ट्रेडिङ कर्पोरेसन डिपोको गोदाममा भरिभराउनुहुन्छ, तर हुम्ला र मुगुका विपन्न बासिन्दा भने कालो बजारीमा दोब्बर मूल्य तिर्न बाध्य छन्। घरमा नुन नभएर अहिलै खानुपर्ने अवस्था आएपछि मुगु ह्याङ्गुलु 5 केशव विगत दिनभर पैदल हिँडेर बाजुरा पुगे। साल ट्रेडिङको कुल्ची डिपोले उनलाई अर्को जिल्लाको बासिन्दा भन्दै नुन दिएन। रितै फर्कनुपर्दा डिपोसँगै रहेको पसलबाट 20 रुपैयाँ प्रतिपोका नुन किनेर फर्किए, त्यो डिपोमा भने 9 रुपैयाँ मात्र पर्थ्यो। गाउँमा त्यही नुन पोकाको 60 रुपैयाँ पर्ने भएकाले चित्त बुझाउनुको विकल्प भने थिएन। 22 पोका नुन लिएर घर फर्कदै गर्दा बाटोमा भेटिएका केशवले दुखेसो गर्दै भने गरिबको जहाँसुकै लुटिने रहेछ। 2 दिन हिँडेर पनि दोब्बर मूल्यमा नुन किन्नु परेको अवस्थाप्रति उनी खिन्न थिए। उता गाउँघरमै किनौ भने 60 नतिरी पाइँदैन। हुम्लाका बासिन्दालाई मुगुभन्दा पनि सकस्स 9 रुपैयाँ पर्ने नुन 60 अर्जुन शाहले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा बेचबिखन नियन्त्रणको उपाय।
अब चाहिँ यो मानव बेचबिखनलाई समाजको हरेक तह र तब्कामा चाहिँ बहस्त चर्चाको विषय बनाइनु पर्दछ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने हैन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बिचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363999। के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञा पत्र समयमै लिएर त्यस्तो अनुज्ञा पत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञा पत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्नेसम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
खाँदा पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोली क्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घंटा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घंटा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपीडी सेवा।
रगत, दिशा पिसाब तथा थायराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सारेफएम डट ओआरजी डट एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मध्यपश्चिममा मानव बेचबिखनको जोखिम बढ्दै गएको छ। प्रविधिको दुरुपयोगसँगै मानव बेचबिखनको जोखिम बढ्दो क्रममा देखिएको हो। बेचबिखनको जोखिम कसरी कम गर्न सकेला? कुराकानी गर्दै मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला।
खास गरी सन् 2016 चाहिँ मानव बेचबिखनको दृष्टिकोणबाट हामीले त्यति सुखद मानेनौँ, किनभने महाभूकम्प पश्चात जोखिमपूर्ण यात्रा गर्ने महिला बालबालिकाहरूको चाहिँ संख्या बढेर गएको हामी पायौँ। यसले गर्दाखेरि त्यति हामीलाई सुखद रहेन। तर जुन तरिकाले हामीले कार्यक्रमहरू लिएर जानु पर्थ्यो, जुन हामी सरकारी र गैर सरकारी संस्थाहरूको क्रियाशीलता वृद्धि भएर जानु पर्थ्यो, त्यो वृद्धि भएर गएको छ। र
जोखिम बढ्यो तर नियन्त्रणका लागि भएका कामहरू चाहिँ प्रभावकारी
प्रभावकारी हुँदै गएको छ। र जसले गर्दा हामीलाई खोजतलासका लागि टाढा टाढाबाट सूचना आउने र त्यस्तो गर्ने र सँगसँगै खोजतलासका लागि आएका निर्जनहरूमा फेला पर्नेहरूको संख्या पनि वृद्धि भएर गएको छ।
त्यही त, मानव बेचबिखनको डाटा सरसर्ती केलाउँदाखेरि बढ्या बढी देखिन्छ।
विकास सँगसँगै भित्रिएका प्रविधिहरू, फोन, सामाजिक सञ्जाल लगायतका कारणहरूले एउटा दलालहरूले सजिलैसँग संयन्त्रहरू विकास गर्ने अवसर पनि पाए, त्यसको पनि व्यवस्थापन राम्रो हुन सकेन। अर्को, हाम्रो यो महाभूकम्प पश्चात थुप्रै घर परिवार विहीन हुनुभयो। त्यस कारणले त्यसले गर्दाखेरि उहाँहरू चाहिँ बाहिर जान बाध्य हुनुभयो र त्यही जहाँ अभाव हुन्छ त्यहीँ नै मानव दलालहरूको चलखेल बढी हुने भएको हुँदाखेरि त्यो त्यसले गर्दाखेरि चाहिँ हामी अलिक बढेको चाहिँ हामी पाइरहेका छौँ।
प्रविधिकै कुरा गर्नु भने प्रविधिले पनि जोखिम बढाउँदै गयो भन्ने कुरा, प्रविधिलाई व्यवस्थित गर्ने उपाय चाहिँ अब के हुनसक्छ त?
खास गरी प्रविधिलाई व्यवस्थित गर्नको लागि परिवार, समाज, शिक्षालय र कतिपय अवस्थामा समुदायमा रहेका विभिन्न अहिले हामीले युवा र विद्यार्थीहरूको समूह मार्फत ती कुराहरू पनि लिएर गएका छौँ। यसलाई व्यवस्थापन गर्ने कुराहरू, हामीले कसैसँग फोन या सामाजिक सञ्जालबाट सम्बन्ध स्थापित गर्दै गर्दाखेरि उसँग प्रत्यक्ष रूपमा उसको वास्तविक अवस्था के हो भन्ने बुझ्ने कुराहरू लिएर जानुपर्दछ भने, अर्को कुरा, हामीले जति पनि साथीहरू बनाउँछौँ सामाजिक सञ्जालहरूमा, ती साथीहरूको बारेमा नबुझिकन साथी नबनाउने र सँगसँगै जति पनि साथीहरू बनाएको छौँ ती साथीहरूको बारेमा अभिभावकहरू, शिक्षकहरूलाई भन्न सकौँ। यदि तिनीहरूलाई पनि भन्न हामीलाई त्यस्तो लाग्छ भने केही साथीहरूलाई चाहिँ भन्न जरुरी छ र केही साथीहरूसँग सल्लाह चाहिँ लिन जरुरी छ। अहिलेको युवा जमातले चाहिँ यो गर्न जरुरी छ भन्ने खालको कुराहरू चाहिँ हामीले बिस्तारै हाम्रो अभियानहरूमा समावेश गर्दै लिएर गइरहेका छौँ।
मानव बेचबिखनमा मध्यपश्चिमको स्थिति पनि भयावह नै हो उसो भए?
खास गरी पछिल्लो समयमा मध्यपश्चिममा पनि मानव बेचबिखनको स्थिति चाहिँ बढेर गएको हामी पाइरहेका छौँ।
कुन जिल्लाहरू बढी त्यस्तो जोखिममा देखिन्छन्?
खास गरी बाँके, जो साँच्चै नै हामी सबै यहाँ काम गरिरहेका छौँ, जसको प्रभाव अझ बढी पर्नु पर्दथ्यो, तर बाँके हामी देखिरहेका छौँ। बाँके र दाङ मध्यपश्चिममा अगाडि देखिरहेका छौँ। सँगसँगै अहिले पछिल्लो समयमा सुर्खेत पनि आइरहेको छ, त्यसपछि बर्दिया सल्यान रुकुम जस्ता जिल्लाहरू हामी देखिरहेका छौँ। यो चाहिँ मध्यपश्चिमको चाहिँ यस्तो खालको अवस्था चाहिँ हामी देखिरहेका छौँ।
कार्यक्रमहरू डुप्लिकेसन हुँदाखेरि पनि नियन्त्रणमा प्रभावकारिता आउन नसकेको भन्ने किसिमको गुनासो छ, यसलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
एकदमै हो, आज हामी म तपाईँको कुरालाई कसरी जोड्न चाहन्छु भने हामीले जसरी जुन मात्रामा लिएर जानु पर्थ्यो त्यो मात्रामा जान सकिरहेका छैनौँ, र मात्र हामी जनचेतनामूलक कार्यक्रम भनिरहेछौँ, वास्तविक बुझाइसहितको जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ। अब
त्यो भनेको
के हो भने आज मान्छे यसरी जानु हुँदैन, अरूको विश्वास गर्नु हुँदैन, यस्तो यस्तो कारणहरू रहेछ, यस्तो यस्तो तरिकाहरू अपनाउँदो रहेछ भन्ने मान्छेलाई जानकारी दिएर मात्र हुँदो रहेछ। म पनि पर्न सक्छु, मेरो परिवारको सदस्य पनि पर्न सक्छ, यो सबैको विषय हो भनेर जुन एउटा सामाजिक रूपमा चर्चा र बहसको विषय भन्दै जुन रूपमा समाजमा जानु पर्दथ्यो नि, त्यो रूपमा अझै पनि जसरी लानुपर्ने हो त्यसरी लान सकेको होइन कि भन्ने लाग्छ।
बेचबिखनको जोखिम नियन्त्रण अथवा घटाउने उपाय बुद्धागत रूपमा भनिदिनुहोस् के हुनसक्छ?
खास गरी हामी कुनै पनि समुदायका मानिसहरूले चाहे त्यो सामान्य अवस्थाको होस् चाहे उच्च घरानाको, कोही कहीँ जाँदैछ केही गर्दैछ भने कहाँ जाँदैछ, के कामका लागि जाँदैछ, कोसँग जाँदैछ, त्यो ठाउँमा जानका लागि के कुराहरूको जानकारी हुनुपर्दछ, र के यदि भारत बाहेक अन्य मुलुकमा जाँदैछ भने कागजपत्र के चाहिन्छ, ती सबै कुराहरू हेरेर जानु जरुरी छ। र सँगसँगै अब चाहिँ यो मानव बेचबिखनलाई समाजको हरेक तह र तबकामा चाहिँ बहस र चर्चाको विषय बनाइनु पर्दछ।
बेचबिखन विरुद्ध क्रियाशील माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला। अब बाँकी प्रसङ्ग, सुर्खेत भेरीगङ्गा नगरपालिकाले नमुना गाउँका रूपमा प्रस्ताव गरेपछि ठूलो करेलीले मुहार फेर्न थालेको छ। नगरपालिका 16 वडामा अवस्थित यस गाउँमा बालबालिकादेखि वृद्धसम्म गाउँ निर्माणमा जुटेका छन्। नमुना उन्मुख गाउँ समितिका अध्यक्ष पदमबहादुर ओलीले सरसफाई, करेसाबारी व्यवस्थापन, बगैँचा, सडक क्षेत्रको स्तर उन्नति, साक्षरता लगायत विभिन्न सूचकहरू पूरा गराएर आफूहरूले नमुना गाउँ घोषणा गर्न लागेको बताउनुभयो। प्रत्येक घरमा शौचालय र बाथरूम बनाइएको उहाँले बताउनु भएको छ। समूहमा आबद्ध 28 कृषकले व्यावसायिक तरकारी खेती समेत सुरु गरेका छन्। आजको कान्तिपुरमा खबर छापिएको छ।
पश्चिम डायरीमा ढाका टोपीमा लुकेको पहिचान,
नेपालीले टोपी लाइदिएको भए आजै हाम्रो नेपालको एउटा हुन्थ्यो क्या, पहिचान हुन्थ्यो,
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सहयोगका लागि अपिल एस बाँके दृष्टिभीन क्रिकेट सङ्घबाट विश्वकप T20 दृष्टिभीन क्रिकेट प्रतियोगितामा बाँकेका 4 जना खेलाडीहरू पर्नु भएको छ।
खेलाडीहरू देशका गहना हुन्, त्यसैले हामी दृष्टिभीनहरूसँग भएको सामग्री किनेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
सहकारी कम्पनी पशुपति अगरबत्ती उद्योग नेपालगञ्ज बाँके
दृष्टिभीन क्रिकेट सङ्घ नेपालगञ्ज। सम्पर्क नम्बर 98484-34689, 98484-34689 र 98582-28818।
उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गरौँ, स्वदेशी तथा गुणस्तरीय उत्पादनको उपभोग गरौँ। एभरेस्ट अर्गानिक एग्रो फर्मले नेपालगञ्ज 24 तेजनगरमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोग मार्फत टमाटर प्रशोधन तथा बजारीकरण आयोजना सञ्चालन गरिरहेको जानकारी गराइन्छ। यस अन्तर्गत टमाटर सस तथा केचपर भेज सस उत्पादन उद्योग सञ्चालन गरिरहेको केही दिनमै उत्पादन बजारमा आउने तयारी भएकोले गुणस्तरीय स्वस्थवर्धक स्वदेशी सस तथा केचपको उपभोग गरी फाइदा लिन हुन अनुरोध छ। साथै यस फर्मबाट जैविक खेती, जैविक मल तथा विषादी उत्पादन र प्रयोग सम्बन्धी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिन्छ। सम्पर्कका लागि प्रोप्राइटर बीरबहादुर हमाल 98-41-85-98-95, व्यवस्थापक जानकी कुमारी दानी हमाल।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-528-011 582-012। त्यही भएर त तिमीलाई यहाँ ल्याएको, 2 पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य ₹160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पीस, ललिपप, खसीको मम, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145551221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ।
अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू। पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है।
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्। सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई पनि अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हुँ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?
होइन, तिमीलाई किन जान्ने बन्नु पर्यो हँ? सबैको ठेक्का तिमीले मात्र लिएका छौ र?
यो ठेक्का र जान्ने सुन्नेको कुरा होइन अध्यक्षज्यू। हाम्रा हरेक विकासका कार्यक्रमहरूमा सबै समुदायको सहभागिता भएन भने र आफ्नो कुरा राख्न पाइएन भने सरकारबाट पाइने विविध अवसरहरू गुम्न सक्छन्। त्यसैले कुनै अवसर पनि गुमाउन नपरोस् भनेर सबैको हित हुने देखेर मैले यस्तो भनेको हो। त्यसमाथि सबै समुदायको अर्थपूर्ण सहभागितामा कार्यक्रम गर्न सकियो भने दिगो हुन्छ र हामीले पनि अपनत्व महसुस गर्न सक्छौँ।
स्थानीय स्तरमा गठन गरिने सबै खाले समूहहरूमा विविध जाति, क्षेत्र, वर्ग र समुदायको सहभागिता गराउँ। सबैको कुरा सुन्ने, सुनाउने र निर्णयमा पुग्ने वातावरण बनाऊ। सबैको समान अधिकार दिउँ। शान्त सुन्दर समाजको निर्माण गरौँ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। हाम्रो शान, हाम्रो पहिचान, नेपाली टोपी अभियान भन्ने नाराका साथ हिजो नेपाली टोपी दिवस मनाइयो। फेसबुक, ट्विटर, भाइबर लगायतका सामाजिक सञ्जालमा अधिकांशले ढाका टोपी लगाएर आफ्नो तस्विर पोस्ट गरेर टोपी मोह देखाउन खोजे। टोपीको महत्त्व दर्शाउन र प्रवर्धन गर्न टोपी दिवस मनाउनुलाई तपाईँ के भन्नुहुन्छ? सुनौ आजको नागरिक आवाज।
मेरो नाम हो कृष्ण प्रसाद रिजाल, होइन। अब टोपी चाहिँ के छ भने नेपालको टोपी, जुन हाम्रो ढाका टोपी छ नि, देशको एउटा पहिचान हो। त्यो सबैजना लगाउँदाखेरि नेपाली भनेर चिनिने एउटा पहिचान हो, मैले बुझेको चाहिँ। एउटा अब टाउको लागि, सेपको लागि लगाइने, घामकोबाट बस्नको लागि लगाइन्छ भने चाहिँ अब छुट्टै कुरा हो। नेपाली टोपी चाहिँ एउटा पहिचानको रूपमा हामी लगाउँछौँ, त्यही हो।
मेरो नाम समिता शर्मा। संरक्षणको लागि मनाइने चाड जस्तो लाग्छ, सानो चाड होइन यो। मनाएमा नेपालको संस्कृति झल्कने हुन्छ।
मेरो नाम नारायण शर्मा। यो राम्रो कुरो हो। पुरा हाम्रो अहिले नयाँ संस्कार र नयाँ संस्कृति लगाइरहेछौँ। पुरानो संस्कृतिलाई पनि जोगाडा गर्नुपर्छ, राम्रो छ। पुरानो ढाका टोपी भनेको नेपालको चिनो हो। दिवस मनाउनु राम्रो कुरो हो, राम्रो लगाइरहेको छ।
मेरो नाम भीमबहादुर थापा। यो पछिल्लो समय टोपी दिवस भन्दै सबैलाई थाहा थिएन, तर यो मनाउनु राम्रो कुरो हो। पुर्खौँदेखि चलिआएको, अब यो लोभ हुँदैछ, त्यसलाई अब जगेना गर्नुपर्छ।
नेत्र लामिछाने हो। टोपी दिवस मनाएर सबैले उपयोग गर्दै त हो, उपयोग गर्दैन मनाउने मात्रै हो भने त केही कामै छैन। नेपालको पहिचान हो ढाका टोपी, अरू देश सायद छैन होला यस्तो ढाका टोपी।
म जनक चन्द। यो अत्यन्त खुसीको कुरा हो, हामी नेपालीहरूले गर्व गर्नुपर्ने कुरा हो है। हामी नेपालीहरू वास्तवमै हाम्रो आफ्नो पहिचानलाई गुमाउँदैछौँ बिस्तारै। सबै कुराहरू, टोपी, दौरा सुरुवाल र कोट, विशेष त अझ टोपीसँगै यो पनि हुन जरुरी छ।
मेरो नाम लक्ष्मण खपाङ्गे मगर। शानको लागि, हाम्रो देशको शानको लागि राम्रो छ होइन, मनाउनु पर्छ।
मेरो नाम दानबहादुर कार्की। हामीले टोपी भन्ने अति शिर खाली नराख्ने एउटा प्रथा हो यो।
मेरो नाम टेकुवा थापा। नेपालीले टोपी लगाइदिएको भए आज हाम्रो नेपालको एउटा हुन्थ्यो क्या, पहिचान हुन्थ्यो।
अब बाँकी खबरको श्रृङ्खला। सरिता चन्द बहिर विद्यार्थी हुनुहुन्छ। चिसापानी स्थित सूर्योदय उच्च माविमा कक्षा 10 पढ्नुहुन्छ उहाँ। शिक्षकको प्रवचन विधिको पढाइ सुन्न नसक्दा उहाँले बुझ्न सक्नुहुन्न। साङ्गीतिक भाषामा प्रश्न गर्दा शिक्षकले बुझ्नु हुँदैन। विद्यालयमा साङ्गीतिक शिक्षक र दोभाषे नभएका कारण पढाइमा समस्या भएको हो। उहाँ जस्तै सूर्योदय उच्च माविमा 15 बहिर विद्यार्थी अध्ययनरत छन्। चिसापानीमै रहेको दिङ्हित निम्न माविमा 25 बालबालिका पढ्छन्। प्राथमिक तह तहको पढाइका दुई बहिरा शिक्षकले पढाउँदा सहज छ, तर मावि तहका शिक्षक नभएका कारण पढाइ बिग्रदै गएको छ। बाँकेमा करिब 250 बहिरा बालबालिका रहेको तथ्याङ्क छ। जिल्लाभरका बहिरा बालबालिकाका लागि एउटा विद्यालय आवश्यक रहेको अभिभावकहरूको सुझाव छ। बाँकेका सहायक जुसीय गोर्खबहादुर थापाले बहिरा बालबालिकाको प्रभावकारी शिक्षाका लागि प्रस्ताव पेश गर्न आग्रह गर्नुभएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
खसी बोका निर्यातबाट किसानले दैलेखमा वार्षिक 10 करोड रुपियाँ भित्राउने गरेका छन्। जिल्ला पशु सेवा कार्यालयले खसी बोका सुरुखेतदेखि पोखरासम्म पुग्ने गरेको जनाएको छ। यस्तै डरेलधुरामा किसानले 1 वर्षमा 2 अर्ब रुपियाँको तरकारी उत्पादन गरेका छन्। जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले 35,768 मेट्रिक टन तरकारी उत्पादनबाट कम्तीमा 2 अर्बको तरकारी रुपियाँ बराबरको तरकारी फलेको जनाएको खबर आजको नागरिक पश्चिमेलीमा छापिएको छ।
वडा प्रहरी कार्यालय नेपालगञ्जले हिजोदेखि नागरिक सेवा कक्ष सञ्चालनमा ल्याएको छ। आफ्नो जिम्मेवारी सम्हाल्ने लगत्तै वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले सेवाग्राहीहरूलाई समस्या नहोस् भन्ने हेतु का कारण सेवा कक्ष सञ्चालनमा ल्याएको बताउनुभयो। प्रहरी निरीक्षक गौतमले नगरमा हुने अपराधिक गतिविधिहरूप्रति पनि कडाई निगरानी हुने चेतावनी दिँदै वडा प्रहरी कार्यालयले आफूहरूले गर्ने कामका बारेमा टिप्पणी गर्नका लागि फेसबुक अकाउन्ट पनि सुरु गरेको पत्रकार समक्ष जानकारी गराउनु भएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी गोरेमाथि खुकुरी प्रहार गर्ने व्यक्ति युवा सङ्घकै कार्यकर्ता रहेको खुल्न आएको छ। कोलपुर स्थित वेलकम कटेजमा खानपिन गरेर घर फर्किने क्रममा बिहिबार बेलुका कोलपुरकै लक्ष्मण मल्लले बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए। बुढाथोकीको अवस्था खतरामुक्त रहेको छ। उहाँको लखनऊमा उपचार भइरहेको छ। यसैबीच बाँकेको उडनापुर स्थित सिमलघारीबाट प्रहरीले बरामद गरेको काठ अन्तत आइतबार वन कार्यालयलाई बुझाएको छ। स्थानीय बासिन्दाको सुराकीको आधारमा प्रहरीले मङ्गलबार बिहान डल्लपसहित काठ बरामद गरेको थियो। यसअघि प्रहरीले उक्त काठलाई गुपचुप राखेको थियो।
पश्चिम डायरीमा अब नागरिक मत 20 वर्ष मुनिको विवाहलाई बाल विवाह मानिन्छ। कानुनवर्षी त्यो कार्य धार्मिक तथा परम्पराका नाममा अझै पनि कायमै छ। बाल विवाह कसरी रोक्न सकिएला? जाजरकोटकी एनिसा हमालको विचार।
बाल विवाह रोक्न अब सबभन्दा पहिलो कुरो त आफ्नै सक्षम हुनुपर्छ, किनकि आफ्नै सक्षम भएन भने अब त्यो मान्छेलाई जनचेतना दिने काम हो अरूले चाहिँ, अब त्यो आफ्नै सक्षम हुनुपर्छ फर्स्टमा त। आफू सक्षम भयो भने चाहिँ हरेक कुरा सफल हुन्छ। अनि त्यसमा चाहिँ घरको मान्छेहरूलाई पनि अलिकति जानकारी दिनु पर्यो, विभिन्न किसिमका कार्यक्रमहरू हुन पर्यो, सकारात्मक र नकारात्मक त्यो असरहरूको बारेमा चाहिँ जनचेतना फैलाउने खालका कार्यक्रमहरू हुनु पर्यो। 20 वर्ष नपुगुन्जेलसम्म बिहे गर्नु हुँदैन बाल विवाह भनिन्छ भन्ने कुरा छ। बाल विवाह गर्यो भने चाहिँ स्वास्थ्यमा एकदम धेरै असर पर्छ, किनभने पछि गएर चाहिँ त्यो महिलाहरूको पाठेघर खस्नेदेखि लिएर हरेक कुरामा चाहिँ एकदम धेरै ठुलो असर पर्छ। अनि त्यसै गरी आर्थिक अवस्थाले पनि त्यति अब सम्पूर्ण भइसकेको हुँदैन, सानो नै उमेरमा हुन्छ, त्यति धेरै सोचेको पनि हुँदैन, नसोचेर अब अर्को देखासिकी गरेर एउटा रमाइलोको लागि गरिन्छ बाल विवाह चाहिँ। अब त्यो भएर चाहिँ त्यति खासै पछि भविष्यमा राम्रो असर चाहिँ धेरै पार्दैन, त्यही भएर चाहिँ बाल विवाह गर्नुहुन्न।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सशस्त्र द्वन्द्वका पीडितलाई मनोविमर्श सेवा उपलब्ध गराइने, फेरि अञ्चल अस्पतालबाट दिइने उक्त सेवा मध्य र सुदूरलक्षित।
सरकारी जग्गा संरक्षण गर्न खोज्दा उल्टै हस्तक्षेप, बर्दिया निकुञ्जमा दशक अघिको खरखडाई संस्कृति हराउँदै।
सुर्खेतको नमुना बनेको करेली गाउँको मुहार फेरिँदै, 9 रुपैयाँ पोका पर्ने नुनको मूल्य, हुम्ला र मुगुवासीलाई 60 रुपैयाँ।
र डरेलधुरामा 1 वर्षको अवधिमा 2 अर्बको तरकारी।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै विनोद र प्रिया बिदा हुन्छौँ। आज पौष 18 गते सोमबार, जनवरी 2 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम।